हामीले रोमी 9 को 5 मा पाउलले यीशु ख्रीष्ट परमेश्वर नै हुनुहुन्छ भन्ने कुरा गर्दै उहाँलाई प्रशंसा चढाएको यहाँ पढ्यौँ. तर पाउलले मात्र होइन, योहन्नाको सुसमाचारमा 20 अध्यायको 28 पदमा त्यहाँ थोमाले बौरी उठ्नुभएको प्रभु यीशुलाई जब देख्छन् र प्रभु यीशुले भन्नुहुन्छ आऊ थोमा तिम्रो औँलाहरू मेरो हातहरूमा घुसा, किनभने उहाँले क्रुसमा बौरी उठेपछि पनि उहाँको हातमा पुवालहरू थिए, उहाँ बौरी रुट्नु भएको थियो. अनि तिम्रो हात लिएर चाहिँ मेरो कोखामा हाल्ला पनि भन्नुभयो, किनभने त्यहाँ भालाले रोपेको थियो उहाँलाई, अनि त्यो ठुलै पुवाल थियो, तर उहाँ बौरी रुट्नु भएको थियो. प्रभुलाई त्यसरी देखेपछि चाहिँ उनले चाहिँ हे मेरा परमेश्वर र हे मेरा प्रभु भनेर चाहिँ दण्डवत गरेको छ. उहाँलाई परमेश्वर भनेर तितस 2:13 पनि छ, नोट गर्नुभयो मान्छेहरू, अघि नै हामीले पढिसक्यौँ यशायाह 9:6 शक्तिशाली परमेश्वर भनेर चाहिँ उहाँलाई बयान गरेको. अनि योहन्ना 1:1 चाहिँ उहाँ अनन्तको परमेश्वर, सुरुमा वचन हुनुहुन्थ्यो भनेर उहाँ, अनि वचन परमेश्वर हुनुहुन्थ्यो स्पष्ट रूपमा चाहिँ लेखेका छन्. तर यहोवाका साक्षीहरू अनि अरू झुटा शिक्षा सिकाउने समूहहरूले चाहिँ यो पदहरूलाई बिगार्न खोज्छन्. यहोवाका साक्षीहरूले चाहिँ उनीहरूको नयाँ संसार अनुवाद भन्ने छुट्टै उनीहरूले अनुवाद निकालेको हुन्छ, न्यू वर्ल्ड ट्रान्सलेसन, अनि नेपालीमा पनि त्यो चाहिँ बेङ्गलोरबाट त्यो छापेको कुरा चाहिँ मैले इन्टरनेटमा हेर्दाखेरि चाहिँ देखेको छु. अनि त्यहाँ चाहिँ यो रोमी 9:5 के गर्छ उनीहरूले, यहाँ स्पष्टै उहाँ परमेश्वर हुनुहुन्छ भनेको छ, तर उनीहरूको अनुवादमा चाहिँ विकास छ, उनीहरूले सैद्धान सलाख छ मान्छेहरूलाई धोका दिनलाई चाहिँ वचनहरूलाई चाहिँ टेढामेढा पार्ने स्रोत नै हो. त्यो अनुवादमा चाहिँ यसरी लेखेको छ, तपाईँको चाहिँ रोमी 9:5 हेर्नुहोस्, अनि उनीहरूको अनुवाद गलत अनुवादमा पढ्नुहोस्, उनीहरूमा लेखेको छ तिनीहरूबाटै हाम्रा पुर्खाहरू आए र तिनीहरूकै सन्तानको रूपमा ख्रिस्ट पनि जन्मिनु भयो, पूर्ण विराम राखेको छ उनीहरूले त्यहाँ, जब कि त्यहाँ पूर्ण विरामै छैन. उनीहरूले चाहिँ ख्रिस्ट पनि आउनुभयो भनेर पूर्ण विराम राखिदिन्छ, अनि त्यसपछि भन्छ उनीहरूले परमेश्वर जो सबैभन्दा उच्च हुनुहुन्छ सदा सर्वदा धन्यका हुन् भनेर चाहिँ त्यहाँ पितालाई परमेश्वर भनेको अथवा उनीहरूले चाहिँ यहोवा भनेर भन्छन्, त्यसरी उनीहरूले चाहिँ लेख्छन्. तर त्यो गलत हो, त्यो चाहिँ एकदमै जघन्य अपराध हो. प्रभु यीशु ख्रिस्टको ईश्वरत्वबाट उहाँबाट चाहिँ उनीहरूले चाहिँ ख्रिस्टलाई झारेका छन् तल, अनि उहाँ परमेश्वर हुनुहुन्छ भने स्पष्ट पदलाई चाहिँ यसरी बिगार्छन्. त्यसैले त्यो कुरा पनि जानिराख्नु राम्रो हुन्छ. अब हामी रोमी 9:6 अगाडि बढ्न तयार छौँ. इजरायलीहरूलाई दिएका प्रतिज्ञाहरू दिएका थिए हामीले भन्यौँ, उनीहरूलाई भूमिको प्रतिज्ञा गरेको थियो एउटा देश, अब्राहमबाट एउटा महान जाति उनीहरू बन्ने प्रतिज्ञा गरिएको थियो इजरायल, उनीहरू परमेश्वर सामु कहिले नष्ट नहुने जातिको रूपमा हुनेछन् भनेर पनि परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ. एक्चुली हेर्नुहोस् न यहाँ यर्मिया 31:37 यर्मिया 31:37 परमप्रभु भन्नुहुन्छ यी नियमहरू मेरो सामुबाट टलेर गए भने, भनेको मतलब घाम जुन ताराहरू चलिरहने एउटा नियम छ, यदि यो घाम जुन तारालाई हटाउन सक्यो भने म इजरायललाई पनि बिर्सिदिन्छु भन्नुभएको छ. अब कसैले सक्छ होला घाम जुन तारालाई हटाउनलाई, इजरायललाई नष्ट गर्न चाहनेहरूले चाहिँ उनीहरू सबै बन्दुकहरू त्यतातिर ताके हुन्थ्यो क्या, सूर्यलाई पड्काउन खोजोस्, ताराहरू झार्न खोजोस्, चन्द्रमालाई उसको ठाउँबाट उछिटेर कहाँ पुर्याइदियोस्, अनि बल्ल परमेश्वरले चाहिँ इजरायललाई चाहिँ यो जाति मेरो होइन भन्नुहुनेछ. यहाँ त्यो लेखेको छ, परमप्रभु भन्नुहुन्छ यी नियमहरू मेरो सामुबाट टलेर गयो भने इजरायलको वंश पनि सदाका निम्ति मेरो सामु एउटा जाति हुन छोड्नेछ. परमप्रभु यसो भन्नुहुन्छ यदि माथिको आकाश नाप्न सकिन्छ भने र मणि पृथ्वीका जगहरू खोजेर पत्ता लगाउन सकिन्छ भने म पनि इजरायलको सारा वंशलाई तिनीहरूले जे गरेका छन् ती सबैका निम्ति त्यागिदिनेछु परमप्रभु भन्नुहुन्छ. त्यसरी यो एकदमै स्पष्ट साथ परमेश्वरले चाहिँ बादशाह दिनुभएको छ, प्रतिज्ञा आफ्नो वचनबद्धता यहाँ प्रकट गर्नुभएको छ, म इजरायललाई आफ्नो सामु कहिले पनि जाति हुन छोड्न दिने छैन. उनीहरूको भावी भविष्यमा चाहिँ एउटा राज्य हुनेछ भनेर प्रतिज्ञा गर्नुभएको छ, यस्तो राज्य कि विश्वभरि नै धार्मिकता हुनेछ, कसैले कसैले ठग्ने छैन, बिहारमा तपाईँ छिरेपछि पनि तपाईँले ठग्ने छैन, त्यो बेलामा चाहिँ यति सबै मिलनसार हुनेछन् अथवा सबैले नै चाहिँ इमान्दार साथ आफ्नो सबै काम कारवाही गर्नेछन्, अनि शान्ति हुनेछ संसारभरि नै, कहीँ पनि त्यहाँ चाहिँ झै झगडा हुने छैन, त्यहाँ लडाइँ हुने छैन, त्यस्तो राज्यको प्रतिज्ञा उनीहरूलाई गरिएको थियो। अनि अघि हेऱ्यौँ नयाँ करारको पनि प्रतिज्ञा उनीहरूलाई, अर्थात् उनीहरूको पाप क्षमा हुने, उनीहरूको हृदयमा परमेश्वरको व्यवस्था लेखिने, यस्तो परमेश्वरसितको विवेक विशेष सम्बन्ध इजरायलको हुनेछ भनेर प्रतिज्ञा गरिएको छ। त्यो हुन बाँकी नै छ। अनि सबभन्दा त के भने परमेश्वर स्वयं नै उनीहरूको बिचमा बास गर्नुहुनेछ। यीशु ख्रीष्ट दोस्रो आगमन हुनेछ अनि उहाँ चाहिँ यरुशलेममा उहाँको दरबार हुनेछ। समस्या अब यहाँ यहुदी समस्याको कुराहरू सुरु हुन्छ। कुरा के भने धेरै जसो यहुदीहरूले सुसमाचारलाई इन्कार गरे र यीशु ख्रीष्टलाई चाहिँ विश्वास गरेन। अनि यो रोमीको पत्र लेखिँदाखेरि झन्झन अन्य जातिहरू बाट चाहिँ धेरै विश्वासीहरू, यहुदीहरूको चाहिँ थोरै विश्वासीहरू भइरहेको थिए। अब इन्कार सुसमाचार इन्कार गर्नेहरू त अनन्त दण्डमा जानेछन्। अनि भनेपछि त्यो दण्डमा जाने यहुदीहरूले त कहाँबाट त्यो भावी राज्यमा भाग पाउनेछन् त? उनीहरूले पाउने छैन। त्यसैले थुप्रै यहुदीहरूले चाहिँ उनीहरूलाई दिएको प्रतिज्ञालाई चाहिँ कहिले देख्ने छैन। प्रश्न उठ्छ कि परमेश्वरको वचन व्यर्थ भयो त? अनि पावलले चाहिँ यही प्रश्न रोमी नौको छमा सोध्दैछन्। खास अरूको प्रश्नलाई उसले जवाब दिइरहेको रोमी नौको छ, तर परमेश्वरको वचन व्यर्थ भयो भन्ने कुरा होइन उसले भन्दैछन्। परमेश्वरले आफ्नो प्रतिज्ञा बिर्सनु भएको छैन। इजरायलसितको प्रतिज्ञा हेर्नुहोस्, इजरायलसितको प्रतिज्ञा उहाँले बिर्सन सके भने तपाईँहरू मसँग पनि बिर्सन सक्नुहुन्छ। इजरायलसितको प्रतिज्ञालाई त्यहाँ खेलबाड गर्न मिल्दैन। एक एक मिन्दुर मात्र पनि पुरा हुनै पर्छ। व्यर्थ हुनु भनेको विफल हुन। के परमेश्वरको वचन फेल खायो त भन्दैछ? फेल खाएको छैन। योशुको पुस्तकमा एकचोटि यहाँ हात नछोड्नु चाहिँ यहाँ फर्किहाल्नु चाहिँ योशु 21:45 एउटा सुन्दर पद छ। जब मुसा मरेर गए र योशुले इजरायलको नेतृत्व गर्न थाले, अनि योशु 110 वर्षसम्म बाँचे, अनि उसको अन्तिम घडीमा चाहिँ यहाँ इजरायलीहरूसितको कुरा यहाँ उल्लेख छ। योशु 21:45। अनि यहाँ यसको विवरण यस प्रकारको छ। योशु 41:45 लेखेको छ, परम प्रभुले इजरायलको घरानालाई भन्नुभएको असल कुराहरूमा एउटै पनि विफल भएन। त्यो शब्द एउटै पनि फेल भएन, सबै कुरा भए। जब जब उनीहरूले विश्वास गरे तब तब उनीहरू विजय भए। जहाँ जहाँ उनीहरूको पैतालोले टेक्यो त्यहाँ त्यहाँ उनीहरूले पाए, सब कुरा भए। त्यसैले परमेश्वरले अब्राहमसित गर्नुभएको यो प्रतिज्ञाहरू तोडिनेवाला छैन। तर फेरि प्रश्न उठ्छ, तर थुप्रै योदीहरूले त्यो प्रतिज्ञाहरूको कुरा भए देख्न पाउँदैन नि त? उनीहरू दण्डमा जाने छ, यसको जवाब के हो? अब पाउलको जवाब चाहिँ यस प्रकार छ। रोमी 9:6 पवित्र आत्माद्वारा उसले यसरी लेख्छ, एउटा सिद्धान्त उसले बताउँछ जुन चाहिँ रोमी 9:6 किनभनेबाट सुरु हुन्छ। व्यर्थ भएको छैन, फेल खाएको छैन। कसरी पाउल? उसले भन्छ किनभने जो इजरायलकै वंशका हुन् उनीहरू सबै इजरायली होइन। अब यो बुझ्नुपर्छ हामीले, जवाब यही हो। जो इजरायलको वंश हुन् उनीहरू सबै के होइन? इजरायली होइन। अरे के हो यो? इजरायली भएर पनि इजरायल नहुने हो? याकुबको वंशको हुँदैमा एक व्यक्ति साँचो इजरायली बन्दैन भन्दैछ। यहुदी हुँदैमा ऊ साँचो यहुदी नहुन सक्छ, बाहिरी यहुदी हुँदैमा पुग्दैन भनेर पनि भनेको छ। यो चाहिँ रोमी 2:1 पहिलाको अध्ययनमा फर्केर जाउँ। रोमी 2:28-29 रोमी 2:28 लेखेको छ, किनभने जो बाहिरी यहुदी हो ऊ यहुदी होइन, न त बाहिर शरीरमा भएको खतना नै खतना हो। अब यो सिद्धान्त जुन उसले भर्खर भनेको थियो नि, अब यसलाई व्याख्या गर्न थाल्छन् पावल। अनि यो व्याख्या गर्नलाई चाहिँ पावल चाहिँ गएर चाहिँ पुरानो नियमबाट चाहिँ अब निकाल्न थाल्छन्, पुरानोबाट अब उद्धरण गर्न थाल्छन्। उत्पत्तिबाट सुरु गर्छ, प्रस्थानमा जान्छ, होसेमा जान्छ, यसेयामा जान्छ। ओहो, यहाँ त पावलले पुरानो नियमबाट चाहिँ यसरी प्रयोग गर्नुको बाट के देखिन्छ भने उसको पाठकहरूले चाहिँ उत्पत्ति जानेको हुनुपर्ने रहेछ, उसको पाठकहरूले प्रस्ताव पनि जानेको हुनुपर्ने रहेछ, होस् यसै पनि पढेको हुनुपर्छ, उनीहरू परिचित हुनुपर्ने रहेछ। रोमीको पुस्तकमा कम्तीमा 60 पुरानो नियमलाई चाहिँ उद्धरण गरेको छ। प्रश्न तपाईँलाई, तपाईँ बाइबल पुरानो नियममा पढाउँदाखेरि तपाईँको अगाडि पढेको पान्ना बुझ्नुहुन्छ तपाईँ? म त इजिकेलमा पुगेछु, कतिको परिचित हुनुहुन्छ? हामीलाई चाहिँ परमेश्वरले यो परिचित भएको मानिलिने हुनुहुन्छ। जब हामी रोमीमा पढ्दैछौँ। जुन प्रकाशमा पुग्दाखेरि त पुरै परिसकेको पुस्तक चाहिँ अब बुझ्यो, अब झन् अन्तिम कुरामा गर्न थाल्छु भनेर परमेश्वरले बोल्नुहुन्छ। हाम्रो जिम्मेवारी ठुलो छ। धेरै जसो चर्च जानेहरू एकदम गरिब छन् बाइबलको ज्ञानमा, आफैले निन्द्याएको गरिबीहरू छन्। शिक्षक त पवित्र आत्मा हुनुहुन्छ, दिनहुँ हामी पढ्न सक्छौँ, पढ्ने आउँदैन, पढ्न त सिक्नु पर्यो नि, पढ्न आउँदैन भने त कहाँ भयो, त्यो त बहानै भएन नि, पढ्न त सिक्न सकिन्छ, अरूले पनि सिक्या हो। हो, कसैले बच्चैले सिक्नु पायो, कोही कसैले ठुलैले सिक्नु सिक्नुपर्छ, कोही कोहीले सिक्दै हुनुहुन्छ, सिक्नु मन रहेछ। त्यसैले हामी चाहिँ बाइबलसँग परिचित हुनुपर्छ। अनि हामी बालकै हुनुहुँदैन, अनि तपाईँले चाहिँ एकदम इच्छा गरेर परमेश्वरसँग प्रार्थना गर्दै दिनहुँ परमेश्वरसँग समय बिताउनुपर्छ। त्यो तपाईँ गर्न सक्नुहुन्छ वास्तवमा, एउटा समय छुट्याउने हो, अरू केही चिजलाई पस्न नदिने त्यो समयमा, मोबाइल पनि अफ, अनि अरू विचारहरू आउँछन् त्यसलाई पनि अफै गर्नुपर्छ, थाती राख्ने, पुरै ध्यान दिने परमेश्वरलाई के उहाँ त्यसको योग्य हुनुहुन्न र, अनि त्यसपछि उहाँको वचन खोल्ने के उहाँ बोल्छु भन्नुभएको छैन, के हामीलाई बुझ्न दिएको होइन रे, त्यो त त्यसो भने जे प्रकट गरिएको कुराहरू त्यो हाम्रै लागि हो, प्रकट नगरिएको कुरा पो फिक्री गर्नु पर्ने, तर प्रकट गरिएको कुरा त हामीले जान्नु पर्यो, अनि यो अनुसार जिउन हामीले परेछ। त्यसैले पावलले त यहाँ पुरा नियमबाट सुरु गर्छ, नभए सुरुमा चाहिँ उसले अब बताउन थाल्छन् जो इजरायलका वंशक्रमण उनीहरू सबै इजरायली होइनन् भन्ने कुरालाई चाहिँ अब देखाउन थाल्छन्। सबभन्दा पहिलो उदाहरण चाहिँ छ अब्राहमको दुईटा छोरा, इस्माएल पहिला जन्मियो अनि पछि इसहाक जन्मेको। अब्राहमको दुई सन्तान थिए, तर छ नि एकजनाले मात्र म अब्राहमको सन्तान हो भन्न पाउँथे, दुइटैले भन्न पाउँदैनथे। शरीरमा दुवै अब्राहमबाटै आएको हो, तर आत्मिक रूपमा भने एकजनालाई मात्र आशिष र प्रतिज्ञाहरू दियो। उत्पत्ति सत्र ध्यान एकचोटि पढौँ, उत्पत्ति सत्र, सत्रको 19-21। अनि परमेश्वरले भन्नुभयो, तिम्री पत्नी साराले आफ्ना निम्ति साँच्चै एउटा छोरा जन्माउने छिन्। किनभने अब्राहम हाँसिरहेको थियो त्यहाँ, म 100 वर्ष पुगेर पनि अब छोरा जन्मिन्छ, अनि तिमीले उसको नाम इसहाक राख्नु, हाँसो उसको नामको अर्थ, अनि म उसित र उसको पछि उसका वंशसित आफ्नो बाचा अनन्त बाचाको रूपमा स्थापित गर्नेछु। तर अब्राहमले भन्दैथ्यो इस्माएल भयो भइहाल्यो नि 18 पदमा, तर परमेश्वरले भन्नुहुन्छ इस्माएल त तिम्रो आइडिया हो, तिम्रो श्रीमतीको विचार हो, त्यो मैले त प्रतिज्ञा गरेको छोरा चाहिँ अर्कै हुन्छ। 20 पद, अनि इस्माएलको विषयमा चाहिँ मैले तिम्रो प्रार्थना सुनेको छु, हेर मैले त्यसलाई आशिष दिएको छु, अनि म त्यसलाई फलदार बनाउनेछु र त्यसलाई सङ्ख्यामा अत्यन्तै बढाउनेछु। तर 21 पद हेर्नुहोस् त, मेरो बाचा चाहिँ अब्राहमसितको बाचा म इसहाकसँग नै स्थापित गर्नेछु, जसलाई साराले अर्को साल यही समयमा तिम्रा निम्ति जन्माउँछ। अब्राहम 99 वर्ष पुगेको थियो त्यो बेलामा, अनि सारा चाहिँ 90 त्यो बेलामा, 1 वर्षपछि 90 वर्षको उमेरमा, र अब्राहम 100 वर्षको उमेरमा चाहिँ इसहाकको जन्म भएको, अनि यो दोहोरिएको छ। पछि अब यहुदीहरूले चाहिँ खुब गर्व गर्थे, हामी चाहिँ अब्राहमको सन्तान हो भनेर, नयाँ नियममा त्यो पटक पटक पढ्छौँ, हामी अब्राहमको सन्तान हो, अनि उनीहरूले के ठान्थ्यो भने अब्राहमको सन्तान भएकोले हामीले आशिष पाइहाल्छौँ, सबै पाउने हामीले, हामी सबै त्यो प्रतिज्ञाको भागीदारहरू हौ, हामी नै हौ भनेर चाहिँ उनीहरू चाहिँ खुब गर्व गर्थे। तर उनीहरूले के बुझिरहेको थिएन भने साँचो यहुदी हुनको लागि चाहिँ तिनजना पिता होइन चारजना पिता हुनुपर्छ। उनीहरूले चाहिँ अब्राहम इसहाक याकुब सोचिरहेको थिए, त्यो त जातीय रूपमा चाहिँ हो, तर परमेश्वरको आशिष हुनको लागि त शारीरिक जन्मले त हुने होइन नि इस्माएल जस्तो, यो त प्रतिज्ञा अर्थात् आत्मिक रूपमा परमेश्वर पनि उसको पिता हुनै पर्छ। त्यसैले अब्राहम इसहाक याकुब मात्र होइन परमेश्वर पनि पिताको रूपमा चाहिँ उसले उसको पुर्खावलीमा हुनु पर्यो। जस्तो कि इस्माएलीहरूलाई विचार गर, उनीहरू चाहिँ अरबियनहरू हुन् अहिले चाहिँ, अब्राहमको दासीबाट चाहिँ हगारबाट जन्मेका, के उनीहरू चाहिँ साँचो योजी हुन्छ होइन थाहा छ, अनि त्यसपछि को जन्म इसहाक पछि इसहाकको दुईटा छोरा जन्मे, त्यसको पनि कुरा गर्नेछौँ। एउटा त एसाब थियो, एसाबबाट एदोमीहरू आए, के उनीहरू प्रतिज्ञाका भागीदारहरू हुनेवाला थियो त? होइन, उनीहरू पनि होइन, एदोमीहरू। त्यसैले पछि चाहिँ प्रभु येशूको समयमा थुप्रै यहुदीहरू थिए, उनीहरूले त हामी त अब्राहमको पनि, इसाको पनि, याकुब पनि भन्न सक्थे, तर प्रभु येशूले के भन्नुभयो? यो आश्चर्यमा जाउँदा अब्राहम हाम्रो पिता हुनुहुन्छ भन्दै उनीहरूले जवाब दिइरहेको थियो 39 पदमा चाहिँ। तर परमेश्वर त्यस्तो पो भन्नुहुन्छ 39 पदमा पनि पढौँ त। तिनीहरूले जवाब दिए र उहाँलाई भने अब्राहम हाम्रो पिता हुनुहुन्छ। येशूले तिनीहरूलाई भन्नुभयो तिमीहरू अब्राहमका सन्तान हुँदा हो त अब्राहमले कामहरू गर्न थियो भनेको, मतलब शरीरमा त हो तर साँचो अब्राहमको सन्तान चाहिँ होइन, आत्मिक रूपमा चाहिँ अब्राहम जस्तो विश्वास गर्ने पिता। मलाई मार्न खोजिरहेको थियो तिमीहरू, अब्राहमले त मलाई मार्न खोजेन भनेर उहाँले भन्नुहुन्छ। अनि 42 पदमा येशूले तिनीहरूलाई भन्नुभयो परमेश्वर तिमीहरूका पिता हुनुभएको भए तिमीहरूले मलाई प्रेम गर्ने थियो, किनभने म परमेश्वरबाट निस्केर आएँ, म आफैबाट आएको होइन तर उहाँले मलाई पठाउनु भयो। त्यसैले उनीहरू चाहिँ युदी त थिए तर साँचो युदी थिएन, अब्राहमको सन्तान त थिए तर अब्राहमको साँचो सन्तान थिएन। परमेश्वरसित साँचो ठिक सम्बन्ध हुनलाई चाहिँ यो व्यक्तिगत विश्वास गरेर मात्र हुने कुरा हो भन्दैन। चाहे दाउद, चाहे मुसा, चाहे युदी, जोसुकै होस्, रोमिनाउँ जाउँ बाबा, रोमिनाउँ। त्यसलाई अझ सोच, इस्माएल चाहिँ शरीरको सन्तान थियो भनेको मतलब चाहिँ प्रतिज्ञाको सन्तान थिएन। प्रतिज्ञा त सराईबाट जन्मेको चाहिँ लाई प्रतिज्ञा दिन्छु भन्नुभएको थियो, अनि इस्माएल चाहिँ सराईबाट जन्मेको होइन, ऊ चाहिँ सराईको यस्तो विचार थियो कि खै अब यत्रो वर्ष भइसक्यो ठुलो जाति खडा गर्नेछु भन्नुभएको छ, सायद त्यसरी कुरा गरे होला कि होइन, त्यो चाहिँ मेरो एउटा काल्पनिक तरिकाले भन्दैछु होइन। यत्रो वर्ष भइसक्यो, तपाईँ पनि बुढो भइसक्नु भयो, म पनि बुढी भइसकेँ, अब चाहिँ सायद यही हजारद्वारा नै एउटा जन्माउनु पर्छ होला होइन, हो ठिकै भन्यो भनेर अब्राहमले पनि उसको कुरा सुन्छ। त्यसरी जन्मेको हो कि यो चाहिँ अविश्वासमा जन्मेको, यो शरीरको सन्तान हो, अनि दुःख मात्र पाए यसबाट चाहिँ, पारिवारिक समस्या पनि आजसम्म पनि समस्या छ युदीहरूलाई अनि इस्माएलको सन्तानहरूबाट। त्यसरी इस्माएलको जन्म चाहिँ प्राकृतिक जन्म थियो, अनि भनेपछि अघि परमेश्वरको कुरा सुनेको जन्मेको थिएन, तर इसहाकको जन्म चाहिँ अलौकिक थियो, यो त आश्चर्यकर्म थियो, समय ढिलो भइसकेको थियो, सन्तान जन्मने अवस्था थिएन न अब्राहमको न सराईको, तर आश्चर्यकर्म भयो। त्यसरी प्रतिज्ञा अनुसार परमेश्वरकै काम थियो, इस्माएल जन्मे त मान्छेकै काम थियो तुलना, इसहाक त्यसरी प्रतिज्ञा सन्तान। अब तात्पर्य यहाँबाट यसरी बुझ्छ, हो ल अब्राहमको दुई छोरा थिए तर एकजनाले मात्र करारको प्रतिज्ञाको भागीदार हुन पायो, अर्थात् चुनिएको वंशको भागीदार चाहिँ एकजना मात्र हुन पायो, जो नै त्यो चुनिएको वंश नै अब महान जाति हुनेवाला थियो, जसबाट नै अब मसिह आउनेवाला थियो। त्यसैले इसहाकलाई चाहिँ गन्तीमा लियो, इस्माएललाई चाहिँ लिएन। एउटा उदाहरण चाहिँ यसरी दिइरहेको छ, अब्राहमको सन्तान हुँदैन हुँदैन भनेर, तर त्यसपछि अब इसहाकमा जान्छ, जस्तै रोमी 9 10 पदमा हेर्नुहोस् है, के अरे 8-9 पनि यो हेरिसक्यौँ, त्यही पनि पढौँ 8-9-10। अर्थात् जो जो शरीरका सन्तानहरू हुन् तिनीहरू परमेश्वरका सन्तान होइनन्, तर प्रतिज्ञाका सन्तानहरू चाहिँ वंश ठरिन्छन्, किनकि प्रतिज्ञाको वचन यो छ, यस समयमा म आउने छु र साराको एउटा छोरा हुनेछ, यो भर्खर हामीले अध्ययन गर्यौँ। अब त्यसपछि चाहिँ उदाहरण आउँछ, झन चमक छ, यहाँ 10 हेरौँ, अनि यो मात्र होइन भन्छ, तर रिबेका को थियो, इसहाकको पत्नी रिबेका पनि जब एकजनाद्वारा अर्थात् हाम्रा पिता इसहाकद्वारा गर्भवती भएकी थिइन्, 11 पद, किनकि नानीहरू नजन्मिकनै कुनै भलो वा खराब नगरिकनै परमेश्वरको मनसाय चाहिँ चुनाव अनुसार स्थिर रहोस् कामहरूबाट होइन तर बोलाउनु हुनेबाट, 12 पद, तब तिनलाई यो कुरा भनियो जेठाले कान्छाको सेवा गर्नेछ, अब यहाँ चाहिँ अर्को उदाहरण छ, के भने इसहाक, अब अब्राहमको त इस्माइल र इसहाक त छुट्टी छुट्टी आमाबाट जन्मेका थिए, एउटा हागारबाट एउटा सरायबाट। तर यहाँ त अब उदाहरण आउँछ एउटै आमाबाट जन्मेको दुईवटा सरमा पनि त्यहाँ एकजनाले प्रतिज्ञा पाउँछ एउटाले पाउँदैन। बुवा पनि एउटै आमा पनि एउटै थियो, तर के हुन्छ अझ त्यति मात्र होइन कि जन्मेको पनि सँगसँगै जन्मेको उनीहरू त याद छ नि है तपाईँलाई जुम्ल्या उनीहरू त जुम्ल्या थिए, तर दोस्रो चाहिँलाई चुनियो अनि एउटालाई चाहिँ चुनियो। यहाँ भर्खर हामीले पढ्यौँ अनि तेरो पदमा लिएछ जसरी लेखिएको छ याकुबलाई मैले प्रेम गरेको छु, त्यो चाहिँ कान्छो हो, तर यसमा अब जेठोलाई अलिकति अगाडि जन्मेको थियो मैले घृणा गरेको छु, अब त्यो पनि इच्छा नदेन गर्न सक्ने। अब मान्छेले चुनेको भए के हुन्थ्यो, मान्छेले चुनेको भए त जेठाले नै चुन्थ्यो, किनभने प्राचीन संसारमा नानीहरूले जेठोले नै विशेष अधिकार पाउँछ, प्राथमिकता उसलाई दिइन्छ, अनि हुन पनि त्यस्तै राख्यो। यो भन्दा भन्दै पनि इसहाकले चाहिँ जेठोलाई नै भनिरहेको थियो अन्तिमसम्म पनि, होइन त? अनि पछि चाहिँ उसले चाहिँ यो होइन रहेछ भनेर चाहिँ अन्तिममा चाहिँ उसले स्वीकार गर्छ, त्यो चाहिँ उत्पत्तिको पुस्तक अध्ययनमा छ। उसले चाहिँ इसहाक के अरे इसहाकलाई नै आशिष दिन चाहेको थियो, तर परमेश्वरको वचन पुरा भयो अनि कान्छोले चाहिँ यो बाचाको भागीदार र सबै त्यो मसीह प्रतिज्ञाहरूको भागीदार, त्यो महान वंश हुने भागीदार सबै चाहिँ याकुबमा आए। यो चाहिँ छनौट कार्य चाहिँ त्यसैले मान्छेको हातले हुँदैन भन्ने देखाएर चाहिँ यो चाहिँ परमेश्वरको हातमा हुने कुरा हो। अनि त्यो कुरा चाहिँ हामी चाहिँ विचार गरौँ भयो एसाव र याकुबको उदाहरण। एकचोटि उत्पत्ति 25 पढाउनु छ, उत्पत्ति 25 उत्पत्ति 25 23 पदमा एसाव र याकुब चाहिँ भित्र गर्वमै नै उनीहरू चाहिँ झगडा गरिरहेको जस्तो यहाँ झगडा गरिरहेको छ नि लेखेको छ सँगसँगै। 22 पद अनि बालकहरू तिनको गर्वभित्र एक अर्कासँग झगडा गर्न लागे, जन्मन पाएछ नि झगडा गर्न थाल्छ आदमको सन्तान जस्तो छ। अनि रिबेकाले भन्छ के भएको मलाई, अनि जवाब आउँछ 23 पद अनि परमप्रभुले तिनलाई भन्नुभयो तिम्रो गर्वमा दुईटा जातिहरू छन्। हो परमेश्वरले खालि दुईजना मात्र देखिरहने छैन, दुईटा विशाल जातिहरू देखिरहेछ, पुरा एदोमीहरूलाई देखिरहेछ, पुरा इजरायल जातिलाई देखिरहेछ, उहाँले त अन्तसम्म देख गर्नुभयो। र यी दुई प्रकारका मानिसहरू तिम्रो पेटबाट छुट्टिने छन् अनि एउटा जाति अर्को जाति भन्दा बलियो हुनेछ अनि जेठाले कान्छाको सेवा गर्नेछ। परमेश्वरले कान्छा अथवा सानोलाई रोज्नु भयो, जेठो ठुलोलाई चाहिँ रोज्नु भएन, उहाँले सानोलाई ठुलो बनाउनु भयो। उनीहरूले एउटै असर खराब गरेको थिएन, याद गर्नु छ यहाँ त्यसरी नै बयान गरेको छ रोमी 9 फर्केर जाँदैछु नि, रोमी 9:11 किनकि नानीहरू नजन्मिकनै कुनै भलो वा खराब नगरिकनै भनेको छ। त्यसपछि यहाँ भनेको छ रोमी 9:11 भलो खराब केही नगरिकनै परमेश्वरको मनसाय चाहिँ चुनाव अनुसार स्थिर रहोस् भनेको छ। यो स्थिर रहोस् भनेको चाहिँ स्थायी हुन, स्थायी कसैले स्थायी जागिर पाउँछ नि होइन, स्थायी भनेको त अपरिवर्तनीय, अब चाहिँ पक्का भयो। के कुरा भने चाहिँ यहाँ चाहिँ कुरा छ चुनाव भनेको छ, परमेश्वरको चुनाव, चुनाव भनेको चाहिँ चुन्ने काम, छनौट गर्ने काम, उहाँको रोजाए। अनि यहाँ भन्छ यो परमेश्वरले चुन्ने काम जेठाको सट्टामा कान्छा, यो चुन्ने काम चाहिँ केबाट होइन, यहाँ भनेको छ 11 पदमा कामहरूबाट होइन। परमेश्वरको रोजाइ कुन आधारमा हुन्छ, कामहरू अनुसार छ हुँदैन, भनेको आर्जनबाट होइन, योग्य भएर होइन, कोही योग्य भएर रोजिने होइन, कामहरूबाट होइनको मतलब तपाईँ योग्य भएर चाहिँ चुनिएको होइन, कामहरूबाट होइन। तर यहाँ भनेछ परमेश्वरको चुनाव चाहिँ के अनुसार हो, कामहरूबाट होइन तर बोलाउनु हुनेबाट। यसको मतलब परमेश्वरको चुनाव चाहिँ स्वयं परमेश्वरमै आधारित कुरा हो। रोज्न योग्य भएर रोजिँदैन एउटा व्यक्ति, तर अनि रोजिएको व्यक्तिमा कुनै योग्यता भएकोले ऊ रोजिएको होइन। यो रोजिएको कारण चाहिँ भेट पत्ता लगाउने हो भने चाहिँ त्यो रोजिएको व्यक्तिलाई जति अध्ययन गरेर पनि भेटेन, उसमा छँदैन त्यो, उसको कामहरूबाट होइन भने किन रोजियो। ऊ रोजिएको कारण के हो, त्यसको कारण पत्ता लगाउन चाहिँ कहाँ हेर्नुपर्छ, रोज्ने व्यक्तिलाई हेर्नुपर्छ भने चाहिँ बोलाउनु हुने पात्रको हो। त्यहाँ त स्पष्ट त्यही भन्दा छ, चुनेको व्यक्तिमा होइन तर रोज्ने व्यक्तिमा चाहिँ चुनाव गरिनुको कारण भेटिन्छ। यसरी इसहाक चाहिँ दुई छोराहरू भए तर एकजनाले मात्र के भन्नु पायो, म चाहिँ अब्राहम र इसहाकको साँचो सन्तान हो। शरीरमा त दुई सन्तान थिए तर आत्मिकमा चाहिँ एकजनालाई मात्र आशिषहरू र प्रतिज्ञाहरू प्रापक बन्नलाई चाहिँ रोजियो। अर्को ठाउँमा पनि यसलाई हेरौँ, एक्चुली रोमी नौमा जाउँ, के अरे जुन मलाकी एकमा जाउँ त अर्को उदाहरण पनि दिन्छ। मलाकी एक दुई तिन पद, परमप्रभु भन्नुहुन्छ मैले तिनीहरूलाई प्रेम गरेको छु, अब्राहम इसहाक याकुबको सन्तान इजरायलहरूलाई परमेश्वरले सम्बोधन गरिदिन्छ, मैले तिनीहरूलाई प्रेम गरेको छु। तर तिनीहरू भन्छ, अब इजरायलीको चाहिँ अवस्था ठिक थिएन, उनीहरूको आत्मिक हृदय, तपाईँले हामीलाई कुन कुरामा प्रेम गर्नुभएको छ भनेर पो सोध्छ उनीहरू, खै त हामीलाई गरेको प्रेम। परमप्रभु भन्नुहुन्छ के एसाव याकुबका दाजु थिएन र, तर मैले याकुबलाई प्रेम गरे अनि एसावलाई चाहिँ मैले घृणा गरेँ। अब यो त ज्यादै कडा शब्द जस्तो सुनिन्छ, एसावलाई मैले घृणा गरेँ भनेछ, याकुबलाई मैले प्रेम गरेँ। के हो, एकजना स्पर्जन भन्ने प्रचारक थिए धेरै वर्ष अगाडि लन्डनमा, अनि एकजना विश्वासी आइनाइले चाहिँ गएर चाहिँ स्पर्जनलाई सोध्यो, यो के हो, म यो बुझ्न सक्दिनँ भने, किन परमेश्वरले एसावलाई घृणा गर्नुभएको त्यो म बुझ्न सक्दिनँ भनेर चाहिँ उसले चाहिँ स्पर्जनलाई सोधेछ भनेछ। अनि स्पर्जनले के जवाब दिएछन् भने, हजुर मलाई त त्यो समस्या लाग्दैन एसावलाई घृणा गरेकोमा, मलाई अचम्म त के लाग्छ भने याकुबलाई किन प्रेम गर्नुभयो, याकुब त सबै थियो, महाशत्रु थियो, झुट बोलेको थियो, अनेक गरेको थियो उसले, याकुबलाई किन प्रेम गर्नु, प्रश्न त त्यो पो हो। एसावलाई घृणा गर्नु त त्यो त सामान्य हो, सबै पापी छन्, सबै दर नरकको दण्डको योग्य छन्, हामीले केही पाउनुपर्ने नै होइन, त्यो त के अचम्म छ। तर एकजनालाई कसरी प्रेम गर्नुभयो याकुबलाई, त्यो पो अचम्म छ भनेर जवाब दिए। सही कुरा, मानिसहरू हराइरहेका छन्, हराएका छन्, नरक जाँदैछन्, त्यो केही अचम्मको कुरो होइन, पाउनुपर्ने त्यही होइन। अचम्म त के छ भने कोही कोही बचाइँदैछन्, पाउने हो पर्ने हो, कोही कोही स्वर्ग जाँदैछन्, कोही कोही परमेश्वरसँगै हुनेछन् सदा सर्वदा, त्यो चाहिँ अचम्म हो। अनि त्यसैले हामीले गाउने गर्छौँ, अचम्मको अनुग्रह यो बाँच्यो तुच्छ प्राण मेरो। यदि यो कुरा चाहिँ हामीलाई परमेश्वरले सिकाउन चाहनुहुन्छ, तर यो घृणाको माने के हो फेरि, मलाई कि एक हाम्रो अगाडि छ यहाँ यो बुझ्नलाई चाहिँ हामी एक्चुली लुकामा छौँ, लुका 14 लुका 14:26 कि घृणाको माने चाहिँ खास हामीले जुन सामान्य अर्थमा सोच्छौँ त्यो अलिक फरक हो, वास्तवमा फरक हो। यहाँ लुका 24:26 को खण्ड, कोही मानिस मौका आउँछ, प्रभु येशूले भन्नुभयो, र आफ्ना बाबु आमा स्वास्नी छोराछोरीहरू दाजुभाइहरू र दिदी बहिनीहरूलाई र आफ्नै प्राणलाई पनि के अरे घृणा गर्दैन भने त्यो मेरो सेवा हुन सक्दैन। के भन्नुभएको यो? आफैलाई घृणा गर्नुपर्ने सिकाउँछ बाइबलले? आफ्नै दाजुभाइ बुवा आमालाई घृणा गर्न सिकाएको हो बाइबलले? अब तुलना गर्नुपर्छ, तुलना मत्ती 10:37 यसलाई तुलना गर्छ। मत्ती 10:37 बाइबलको अर्थ बुझ्नलाई हामीले चाहिँ एउटा खण्डलाई अर्को खण्डसँग तुलना गर्छ। मत्ती 10:37 फेरि प्रभु येशूले चेला हुने योग्यताको कुरा गरिदिनुहुन्छ। मत्ती 10:37 जसले बाबु वा आमालाई, अब यहाँ चाहिँ के भनेको छ, घृणा गर्छ त भनेको छैन, तर के भनेको छ, मलाई भन्दा बेसी माया गर्छ त्यो मेरो योग्यको छैन। अनि जसले छोरा वा छोरीलाई मलाई भन्दा बेसी माया गर्छ त्यो मेरो योग्यको छैन। ए माने यो रहेछ कि प्रभु येशु ख्रिस्टप्रति विश्वासीको तपाईँको मेरो प्रेम यस्तो यति ठुलो हुनुपर्छ कि उहाँले भन्नुहुन्छ कि त्यसको तुलनामा अरू कसैलाई गरेको प्रेम चाहिँ घृणा जस्तै हुनुपर्छ। यति ठुलो प्रेम कि त्यसको तुलनामा चाहिँ घृणा गरे जस्तै, त्यो भन्न खोज्नुभएको। अनि त्यसैले जब हामी उत्पत्ति 29 के अरे अघिको खण्डमा हामीले पढ्यौँ, त्यहाँबाट अब बुझ्न थाल्छौँ एसावलाई मैले घृणा गरेको छु भनेको चाहिँ के रहेछ। उत्पत्ति 29 जाँदा अर्को कुरा पनि हेरौँ बुझ्नलाई, तुलनात्मक कुरा हेरौँ। उत्पत्ति 29 चाहिँ अब याकुबको बिहा हुन्छ होइन, सबैलाई थाहा छ यो घटना। उसले चाहिँ अब कान्छीलाई मन पराउँछ, राखेर उसलाई चुन्छ आफ्नो जीवनसाथी हुनलाई, तर मामा चाहिँ ऊभन्दा पनि सुपर शत्रु रहेछ। जेठीलाई पो भिडाइदिन्छ त्यहाँ लिया, अब दुईटा पत्नी हुने भयो यसरी यसको। अनि यहाँ उत्पत्ति 29 चाहिँ 16-18 हामी पढ्नेछौँ। उत्पत्ति 29:16-18 अनि लाबानका दुईजना छोरीहरू थिए, जेठीको नाम लेया र कान्छीको नाम राहेल थियो। लेयाका आँखाहरू कमजोर थिए, तर राहेल चाहिँ जिउडाल सुन्दर र हेर्नमा सुन्दरी थिए। अनि याकुबले राहेललाई प्रेम गर्थे भनेछ र भने, तपाईँकी कान्छी छोरी राहेलका निम्ति म 7 तपाईँको सेवा गर्नेछु। तब लाबानले भने, मैले त्यो अरू कुनै मानिसलाई दिनुभन्दा त त्यो तिमीलाई दिनु नै असल हो, हुन्छ मसँग बस है, तर भित्र त अर्कै योजना छ उसको 20। अनि याकुबले राहेलका निम्ति 7 सेवा गरे, तिनप्रति उनको प्रेम भएकोले ती 7 वर्ष उनलाई थोरै दिन झैँ लाग्यो होइन त। अब 30 अन्त्यसपछि अब लेयालाई भिडाइदिन्छ होइन, अनि त्यसपछि लेया र राहेल दुईजनाले उसले बिहा त हुन्छ है। तर हेर्नुहोस् 30 के लेखेको छ, अनि उनी राहेल कहाँ पनि गए, अनि उनले लेयालाई भन्दा राहेललाई नै बढी प्रेम गर्थे। अनि लेयालाई चाहिँ प्रेम गर्दैन थियो त, अब 33 हेर्नुहोस् त 33। अनि तिमी फेरि गर्भवती भइन् र एउटा छोरा जन्माइन्, अनि तिमीले भने, लेयाले भन्दा चाहिँ, म हेला गरिएकी छु भनी परमप्रभुले सुन्नु भएको छ, यसैले उहाँले मलाई यो छोरा दिनुभएको छ। अनि तिमीले चाहिँ सिमोन भन्ने नाम राख्छ। त्यसैले यहाँ के देख्छ भने, कुन अर्थमा लेयालाई घृणा गर्यो दिनरात पिटेर उसलाई घरबाट लगाएको थियो नि होइन के भने लिया चाहिँ उसको रोजाइ थिएन उसले सुनेको व्यक्ति चाहिँ लिया होइन त्यो भन्नु खोजेको अनि परमेश्वरले चाहिँ याकुबलाई चाहिँ सुन्नु भएको त्यो अर्थमा प्रेम गरेको अनि याक अनि एसावलाई चाहिँ सुन्नु भएन त्यो अर्थमा घृणा गरेको अब रोमी नौको मुख्य मुद्दा अब यहाँ सुरु हुन्छ परमेश्वरले कसलाई रोज्नु भएको छ त रोमी नौमा हामी फर्केर छौँ रोमी नौ पावलले चाहिँ मुख्य तर्क यसरी राख्दैछ तिनीहरू सबै इजरायल होइनन् जो इजरायलको वंशबाट आएका छन् अघि नै भनिसके यसको मतलब इजरायलभित्र पनि सुन्नुहोस् है यो चाहिँ ध्यान दिएर इजरायलभित्र इजरायल छ अब्राहम इसाक याकुबको वंश तर त्यहाँभित्र पनि एउटा विशेष समूह रहेछ जसलाई चाहिँ चुनिएको इजरायल भनिन्छ इजरायलभित्र पनि इजरायल छ एउटा साँचो इजरायल छ सबैले खतना गर्छन् तर साँचो खतना अर्कै छ साँचो इजरायल अथवा विश्वासी इजरायल भन्न सकिन्छ भनेर उनीहरूलाई चाहिँ चिनिन्छ अब त्यो कुराको चर्चा सुन्न थाल्छ त्यसैले यो विषय चाहिँ के हो भने सुनाको विषयमा परमेश्वरले चुन्नु भयो भन्ने विषयमा एकदम यो चाहिँ हामीले खास हिसाबले बुझ्न गाह्रो छ यो विषय तर यहाँ चाहिँ अब हामीले चाहिँ परमेश्वरको दृष्टिकोणले हामीले सोच्यौँ भने हामी चाहिँ सुरक्षित हुन्छौँ किनभने गलत धारणाहरू छन् यो चुन्ने भन्ने बारेमा अन्त हामी हेर्ने पनि छौँ म एसावलाई घृणा गर्छु भन्नुभएको छ मनाको मतलब मैले एसावलाई चुनेको छैन म याकुबलाई प्रेम गर्छु भन्नु यसको मतलब मैले याकुबलाई चाहिँ चुनेको हुँ अब्राहमलाई चुने त्यसपछि इसाकलाई चुने अनि याकुबलाई चुने मेरो सबै प्रतिज्ञाहरू मेरो सबै जे जे आशिषहरू म दिन्छु भनेर उसमै म पुरा गर्नेछु उसकै वंशमा भनेर त्यसैले सबै इजरायल इजरायल होइन बुझ्दैनन् है अब तपाईँसँग जो जोसँग पाठ्यक्रम त्यो छ नि अनुवाद भएको त्यसमा चाहिँ एउटा चित्र छ त्यसलाई यसको आँखा लगाउनुहोस् त अहिलेको लागि त्यसले चाहिँ तपाईँलाई मद्दत गर्नेछ अनि एकअर्कालाई यसो हेर्न पनि मद्दत गर्नु छ भने धेरैजना छैन जस्तो हामीसँग कति बाँकी छ त्यो धेरै छैन ल त्यो चित्रमा चाहिँ देखाएको छ अब्राहम सम्बन्धमा थिएन अब्राहमबाट चाहिँ दुईजना आए इस्माएल आयो कतिर इसाक अनि इसाकलाई उहाँले चाहिँ चुनिएको भन्नुहोस् अनि इसाकबाट फेरि दुईजना आयो एसाब आयो र याकुब आयो एसाबलाई होइन मैले याकुबलाई चुनेको छु भन्नुहोस् अनि याकुबबाट चाहिँ थुप्रैजना जन्मिन्छन् अनि त्यो भित्र पनि छ नि त्यो भित्र याकुबबाट आएकाबाट पनि एउटा चाहिँ चुनिएको भन्नेछ हुन त सबै शारीरिक रूपमा यहुदीहरू नै अब राम हिजा या बाह्र गुणको भन्न सक्छन् तर एउटा समूह मात्र चुनिएको छ जसलाई चाहिँ अब यहाँ चाहिँ बाइबलमा बाँकी रहेको भाग अङ्ग्रेजीमा रेमनेन्ट है बाँकी रहेको भाग भन्ने शब्दले जनाउन थाल्छ पावलले अनि उनीहरू चाहिँ साँचो यहुदीहरू उनीहरू शरीर मात्र यहुदीहरू उनीहरू चाहिँ साँचो यहुदी विश्वासीहरू कतिजना हुन्छन् याकुबबाट आउनेहरू है जसरी प्रभु येशूको पालामा है यहुदी नै थिए शरीर अनुसार तर उनीहरू त कहाँ अब्राहमको सन्तान हो तिनीहरू भन्नुभयो बिखालु साँपको सन्तान थिए यहुनाले त त्यसरी भन्छ उनीहरू उनीहरू आत्मिक रूपमा चाहिँ थिएन त्यसरी उनीहरू चाहिँ चुनिएको होइन अब ख्रिस्टमा विश्वास गर्नेहरू अहिले अब चाहिँ हाम्रो विषयमा सोच्छौँ एकछिन है हामी अन्य जातिहरू हौँ तर हामीले येशू ख्रिस्टमा विश्वास गरेका छौँ जसमा चाहिँ सबै यो प्रतिज्ञा पूर्ति पुरा हुन्छ भनेर चाहिँ उहाँ अब्राहम इसाक याकुब दाऊद पुरा गर्दै उहाँ नै आउनुभयो उहाँ नै हो प्रतिज्ञा सब प्राप्त गर्ने पाउँछ अनि उहाँमा चाहिँ हामीले विश्वास गरेको हुनाले हामीलाई त परमेश्वर के भन्नुहुन्छ भने आत्मिक रूपमा चाहिँ तिमीहरू पनि अब अब्राहमको सन्तान हो अब यो चाहिँ बाइबलको शिक्षा हो गलाती तिनमा जाउँ हामी गलाती तिन हामी अब्राहमको सन्तान हौ यहुदी चाहिँ होइनौ नि फेरि यो चाहिँ छुट्याउनुपर्छ धेरै झुटो शिक्षकहरूले चाहिँ अल्मल्याउनु पर्छ हामीलाई तर तपाईँहरूले बलियो गरी यसलाई समाजमा स्रोत बुझ्नुहोस् गलाती तीन को नौ पदमा पहिला, यसकारण जो जो विश्वासबाटका हुन्, नेपाली चाइनिज इन्डियन अमेरिकन कोरियन जसुकै, यसकारण जो जो विश्वासबाटको हुन् तिनीहरू विश्वासी अब्राहमसँगै, उसको चरित्र बताएछ, ऊ विश्वासी विश्वासयोग्य अब्राहमसँगै आशिषित हुनेछन्, आशिष भागीदार हुनेछन् भनेछ। तिनको नौ पढ्यौँ, छब्बिस पद, किनकि ख्रीष्ट येशुमाथि राखिएको विश्वासद्वारा तिनीहरू सबै परमेश्वरका सन्तान हो, आशिषको भागीदार यसरी हुन्छ। उन्तिस पद, अनि तिनीहरू ख्रिस्टका हो भने तिनीहरू अब्राहमको वंश हो र प्रतिज्ञा अनुसार हकवाला हो। अनि कुरा रोमी चारको एघार बाह्र सोह्र पदमा पनि छ, हामीले पहिला अध्ययन गरेको। त्यसैले अब्राहम चाहिँ सबै विश्वासीहरूको, चाहे यहुदी हो चाहे अन्य जाति हो, सबै विश्वासीहरूको पिता, आत्मिक पिता, त्यसरी प्रस्तुत भएको छ। विश्वास गर्ने अन्य जातिहरू अब्राहमका आत्मिक सन्तान हुन् तर शारीरिक सन्तान त होइन। अब विश्वास नगर्ने यहुदीहरू चाहिँ शारीरिक सन्तान त हुन् तर आत्मिक होइन। तर विश्वास गर्ने यहुदीहरू चाहिँ शारीरिक सन्तान पनि भए आत्मिक सन्तान पनि भए, पाओल जस्तै। तर विश्वास नगर्ने यहुदीहरूको त अब्राहमसँग खास सम्बन्ध छैन भन्ने तरिकाले कुरा हुन्छ। इजरायल हुन् तर इजरायल होइन, खतना हुन् तर खतना होइन, अब्राहमको सन्तान हुन् तर होइन भन्दैछ। त्यो चाहिँ आत्मिक दृष्टिकोणले गर्दाखेरि प्रश्न उठ्छ, तपाईँको चाहिँ अब्राहमसितको कस्तो सम्बन्ध छ, के सम्बन्ध छ? एउटा विश्वासी हुनुहुन्छ भने तपाईँले त भन्न सक्नुहुन्छ, म पनि जसरी अब्राहमले धर्मीता पायो, कसरी अब्राहम धर्मी ठरे विश्वासैद्वारा, मैले पनि विश्वासैद्वारा धार्मिकता पाएँ भन्न सक्नुहुन्छ? रोमी नौको चौधमा यसरी पल्ट, हाम्रो समय बाँकी छ, खाजा खानु अगाडि खाजा भन्न सक्छ, सबैलाई भोक लाग्नु थाल्छ, आउनुपर्ने थियो है, बेसी दिनु एकछिन ल। रोमी नौको चौधमा यहाँ एकजना, अब यति भनिसकेपछि पहलले यसरी जवाफ दिएपछि त होइन, किन कुरा केसले आउँदै थियो भने थ्रुपतिकै दिएको थियो, खै त थुप्रै योदीहरू त अब विश्वासै गर्दैन, उनीहरू त अब नाश हुने भयो, के हो त परमेश्वरको वचन व्यर्थ भयो, होइन होइन भन्छ, परमेश्वरको वचन व्यर्थ भयो होइन, सबै इजरायली इजरायली होइन भन्दैछ। अनि त्यस्तो त आपत्ति जनाउन सक्छ मान्छेले, अनि यहाँ त्यसैले पावलले चाहिँ यसको जवाब दिन थाल्छ। चौध पद, तब हामी के भनौँ, के परमेश्वरसँग अधर्म छ त, कसलाई सुन्ने कसलाई नसुन्ने, परमेश्वरसँग अधर्म छ त, जवाफ आउँछ कदापि छैन। आपत्ति जनाइ जनाउ चाहिँ यसरी आउँछ, पापी हृदयले यसरी नै सोच्छ, तपाईँले मेरो हृदयले पनि यसरी सोच्छ, एउटालाई सुन्ने अर्कोलाई नसुन्ने कसरी सोच्छ, यो त अन्याय हो अब खोलिरहेको परमेश्वरले। अब यो प्रश्न चाहिँ अगाडिबाट नै पवित्र आत्माले चाहिँ गरेर प्रश्न सोचे, के परमेश्वरसँग अधर्म छ त, यो प्रश्न यसरी सोधेको छ, अवश्य छैन, यसको जवाब नै यही, अधर्म भनेको अन्याय, दुष्टता, गलत काम, के परमेश्वरले गलत काम गर्न सक्छ त, अन्यायपूर्ण व्यवहार गर्न सक्छ त, कदापि छैन। उहाँ त सिद्ध हुनुहुन्छ, धर्मी हुनुहुन्छ, कुनै काममा उहाँले अन्याय गर्नुहुन्न, बरु एसावसँग अधर्म हुन्छ, याकुबसँग अधर्म हुन्छ, हामीसँग अधर्म हुन्छ, तर परमेश्वरसँग त अधर्म हुँदैन, अधर्म त मान्छेसँग हुने कुरा हो। रोमी तिनको दश सबैलाई आउँछैन, धर्मी कोही छैन, एउटै पनि छैन, तर परमेश्वर चाहिँ उहाँ धर्मी हुन्छ। एउटा पद उत्पत्ति अठार अध्यायमा चाहिँ ज्यादै सुन्दर पद छ, एकचोटि त्यहाँ पठाउँ, उत्पत्ति अठारको पच्चिस, कुनै पनि बेला छ नि जुन बेला तपाईँको मनमा चाहिँ यसको प्रश्न उठ्छ, परमेश्वरले के गर्नुभएको, हाम्रो पापी हृदयबाट चाहिँ निस्किने प्रश्न रहेछ, मेरो जीवनमा किन यस्तो हुन आउन दिनुभयो, तपाईँले चाहिँ च्याप्पै त्यसलाई समात्नुपर्छ अनि ढाल्नुपर्छ, आत्मिक लडाई त्यहाँ हाम्रो मनमा भइरहेको हुन्छ। उत्पत्ति 18 25 पदमा चाहिँ अब्राहम, विश्वासी अब्राहम को मुखबाट निस्केको यो शब्दहरू, उसले प्रार्थना गर्दाखेरि सदोम र गमोरामा भएको लोथको लागि उसले प्रार्थना गरिरहेको थियो। अनि उसले चाहिँ अठारको 25 पदमा उसले भन्छ, यस प्रकारले दुष्टको साथमा धर्मी जनलाई मार्ने काम तपाईँबाट कदापि नहोस्। सदोमका अधर्मीहरूसँग लोत एउटा विश्वासीलाई मार्ने काम त तपाईँबाट त हुँदै हुँदैन नि, उसले चाहिँ प्रार्थनामा भन्छ। अनि धर्मी पनि दुष्ट जस्तै हुनुपर्ने कुरा तपाईँबाट कदापि नहोस्। अनि त्यसपछि उसले यसरी तर्क गर्छ उसको प्रार्थनामा, उसलाई यस यो प्रार्थना गर्नु उसलाई एकदमै लिएको आधार चाहिँ यो रहेछ, परमेश्वरको एउटा गुणलाई के सारा पृथ्वीका न्यायकर्ताले उचित न्याय गर्नुहुन्न, अवश्य उचित न्याय गर्नुहुन्छ, परमेश्वरले अन्याय गर्नुहुन्न। त्यसैले अब्राहमले चाहिँ यो प्रार्थना गरेको लुतको लागि। यदि चाहिँ कामहरूको आधारमा र योग्यताको आधारमा परमेश्वरले अब व्यवहार गर्ने हो भने अन्याय भयो, अन्याय भयो भनिरहन्छ। अस्ति त्यस्तै भयो, हामी चाहिँ गैनाकोटमा चाहिँ ट्र्याक सुरु बाँध्दै थियौँ, अनि परमेश्वर के भन्दै थियो उसले, मैले बिर्सेँ, तर उसलाई जवाफ त्यसरी नै दिनु पर्यो, ल तपाईँले यस्तो यस्तो भन्नुभयो, अब के भन्नुभयो बिर्सेँ होइन, यदि परमेश्वरले होइन तपाईँ पापी हुनुहुन्छ मैले सोधेँ होइन, यदि परमेश्वरले तपाईँले पाउनुपर्ने नै दिनुभयो भने त के पाउनुपर्ने प्रश्न त त्यहाँ पाउँछ, नरक जानुपर्ने। परमेश्वर ल अन्याय गर्नुभयो, ल न्याय खोजौँ न त, न्याय हामीलाई गर्ने नै हो भने, यदि अन्य परमेश्वर अन्याय गर्यो भन्ने अनुसार ल परमेश्वर मलाई हामीलाई न्याय गर्नु भने त हामीले के पाउँछ, हामी मध्ये कोही पनि उम्कन सक्ने थिएन उहाँको न्यायको व्यवहार मा चाहिँ, हाम्रो काम हाम्रो योग्यतालाई हेरेर चाहिँ उहाँले चाहिँ अब न्याय गर्न थाल्यो भने को खडा हुन सक्छ, यसरी पनि भनेको छ, सबै नरक योग्य हुने। त्यसैले अचम्मको कुरा त के छ भने, परमेश्वरले कोही कोहीलाई बचाउनु भयो भन्ने कुरामा होइन, तर कोहीलाई बचाउनु भयो भने अचम्म छ, किनभने कोही पनि बाँच्न योग्य छैन, कोही पनि मुक्ति पाउन, कृपा पाउन, अनुग्रह पाउन, स्वर्ग जान कोही पनि योग्य छैन, उहाँले बचाउनु नै अचम्म छ। मानिसहरू न्यायमा पर्छन् त्यो अचम्म कुरा होइन, किनभने त्यो गर्दाखेरि उहाँ एकदम धर्मी नै ठहरिनुहुन्छ, पापको ज्याला नै त्यो हो, एसावलाई घृणा गर्नुभयो भन्ने कुरा अचम्म होइन, तर याकुबले प्रेम गर्नुभयो भन्ने कुरा अचम्म हो, याकुबका परमेश्वर भन्नुहुन्छ। त्यसैले पावलले चाहिँ एकदमै धन्यवाद चाहन्थे जब उसले यो चुनावको कुरा सोच्थे, हामी यहाँ दोस्रो थेसलुनीको पाउँछौँ, त्यो हामी पल्टाएर यो खण्डलाई अन्त गर्नेछौँ, दोस्रो थेसलुनी 2:13 परमेश्वरले कसैलाई बचाउनु भएकोमा हाम्रो प्रतिक्रिया त के हुनुपर्छ भने धन्यवाद भन्नुपर्छ, भनेको छ एकजना मान्छे यो नै असम छ। अनि पावलले त त्यस्तै धारणा राखेको रहेछ, उसको मनोभाव त्यस्तै देखिन्छ, दोस्रो त्यसले 2:13 तर भाइहरू प्रभुका प्रियहरू तिमीहरूका निम्ति सधैँभरि परमेश्वरलाई धन्यवाद चढाउन हामीलाई कर लागेको छ, धन्यवाद दिनै पर्छ परमेश्वरलाई, किन, किनभने आत्माको पवित्रीकरण र सत्यताको विश्वासद्वारा परमेश्वरले तिनीहरूलाई मुक्तिका निम्ति सुरुदेखि नै चुन्नु भएको छ, चुन्नु भएकोले परमेश्वरलाई धन्यवाद, यहाँ मुक्तिको निम्ति चुन्नु भएकोले परमेश्वरलाई धन्यवाद भन्नुभन्दा यो चाहिँ एकदमै अनुग्रह, यो असम्म हो। जसले यो विशेष सोच्दाखेरि चाहिँ हामी एकदम परमेश्वरकै यो दृष्टिकोणबाट हामी हेर्ने हो भने जे बाइबलमा लेखेको छ त्यति मात्र हामी सीमित हुनुपर्छ, यहाँ मानवीय तर्क घुसाउने हुँदैन, हामी सबै बिग्रिने त्यहीँबाट हो। अनि एउटा कुरामा चाहिँ हामीले चाहिँ अचम्म मान्न छोड्नु हुँदैन, त्यो के भने कोही बाँच्छ नै त्यो नै अचम्म, कोही मुक्ति पाउनु नै अचम्म। परमेश्वरले असीम कृपा र अनुग्रह कसैमा देखाउनलाई कोही कोहीलाई सुन्नु भएको छ भने त्यो त धन्यवाद दिने विषय हो, परमेश्वरलाई अन्यायको दोष लगाउने विषय होइन। अनि यो कुरा चाहिँ हामी अझ अध्ययन गर्दै जानेछौँ।